यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। आज थप 334 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 2634। कृषि उत्पादनको ढुवानीमा आएको अवरोध हटाउन र लकडाउनका कारण किसानलाई परेको मर्कामा गम्भीर हुन गृह र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई संसदीय समितिको निर्देशन। एसईईका साथै 11 र 12 को परीक्षाका बारेमा एक साताभित्र निर्णय लिने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जानकारी। कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयद्वारा अहिलेसम्म 6.9 अर्ब रूपैयाँ निकासा। र चीन र अमेरिका बीच तनाव कायमै, एक अर्को राष्ट्रको विमान सेवामाथि प्रतिबन्ध। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 10 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मिशन अस्पताल पाल्पामा उपचारका क्रममा यही जेठ 20 गते मृत्यु भएका पाल्पा पूर्व खोलाका 45 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या 10 पुगेको जानकारी दिनुभयो। प्रवक्ता देवकोटाले दिनुभएको जानकारी अनुसार मृतक पुरूष भारतबाट फर्किएर स्थानीय क्वारेन्टाइनमा बस्दा श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए। यसै गरी आज थप 334 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 2634 पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 319 जना पुरूष र 15 जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। प्रवक्ता डाक्टर देवकोटाका अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका 1, नारायणी अस्पताल वीरगंजमा गरिएका परीक्षणमा पर्साका 1, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका 13, झापाका 3 तथा ताप्लेजुङ र मोरङका 1-1 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा 12का 7 तथा सिन्धुली र रौतहटका 1-1 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बागलुङका 10, पर्वतका 4 तथा म्याग्दी र स्याङजाका 1-1 जना, सेती अस्पतालमा गरिएको परीक्षणमा डोटीका 3, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 42, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा कपिल वस्तुका 17, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका 15 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका 105 र मुगुका 1, कोशी अस्पतालमा गरिएको परीक्षणमा खोटाङका 3 र झापाका 2 र प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका 8 जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा 12का 5, धनुषाका 6, कपिल वस्तुका 12, महोत्तरीका 3, रौतहटका 64 र सर्लाहीका 3 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। नेपालमा हालसम्म 65 जिल्लाका 2450 जना पुरूष र 184 जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसै गरी आज थप 12 जना उपचारपछि निको भई घर फर्किएसँगै हालसम्म जम्मा 290 जना उपचारपछि निको भई घर फर्किएका छन्। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले लकडाउनको समयमा अति आवश्यक सामानको ढुवानी सहज बनाउँदै कृषि आपूर्ति तथा दैनिकी जीवनलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले तरकारी फलफूल तथा खाद्यान्न लगायत अति आवश्यक सामानको ढुवानीमा भएको अवरोध हटाउन गृह मन्त्रालयलाई र लकडाउनका कारण किसानलाई परेको मर्कामा गम्भीर हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले सर्वसाधारण जनताको स्वास्थ्यलाई ख्याल गर्दै महामारीमा खाद्यान्न अभाव हुन नदिन र आवश्यक खाद्यान्न संचित गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत निर्देशन दिएको छ। समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले लकडाउनका समयमा तरकारी खाद्यान्न लगायत अति आवश्यक सामानको ढुवानीमा अवरोध नगर्न स्पष्ट निर्देशन दिएको बताउनुभयो। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले लकडाउनका कारण कृषि जन पदार्थको सहज बजारीकरण नहुँदा किसानलाई मर्का परेको र त्यसको समाधानका लागि प्रयास भइरहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्य वस्तुको गुणस्तरको अनुगमन र सबै जिल्लामा प्रमुख जिल्लाधिकारी र सम्बन्धित जिल्लाका प्रशासकीय अधिकृतलाई तोकिएको जानकारी गराउनुभयो। संसदको महिला तथा सामाजिक विकास समितिले स्वास्थ्य जोखिममा रहेकाहरूलाई सहज, सर्वसुलभ र नियमित रूपमा आवश्यक उपचारको अनिवार्य व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले समयमा नै उपचार नपाएका कारण गर्भवती, सुत्केरी तथा बाल बालिकाको मृत्युदर बढ़ेको भन्दै उच्च जोखिममा भएका नागरिकहरूको जीवन रक्षाका लागि सबै विकल्पहरू प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई आग्रह गरेको छ। समितिले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई अझ सक्रिय र प्रभावकारी बनाउन महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै कोरोना संक्रमित जिल्लाबाट आएका अन्य रोगका बिरामीलाई पनि अस्पतालले उपचार गर्न नचाहनु, अपरेशन थिएटरमा पुगेपछि अरू ठाउँमा रिफर गर्नु, कोरोना रोगको उपचारमा सहानुभूतिपूर्ण व्यवहार नदेखाउनु, एम्बुलेन्सले बिरामी बोक्न नचाहनु र सुरक्षाको आवश्यक प्रबन्ध हुँदा समेत जिम्मेवार नहुनु पेशामाथि नै घातक हुने भन्दै महामारीबाट पार पाउन सबैलाई जिम्मेवार भई काम गर्न समेत समितिले अनुरोध गरेको छ। समितिको बैठकमा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले महामारीका बीच कसैको पनि ज्यान नजाओस् भनेर मन्त्रालयले संवेदनशील र जिम्मेवार भएर काम गरिरहेको बताउनुभयो। छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको परीक्षणका लागि सरकार सम्पूर्ण रूपमा लागिरहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 11 र कक्षा 12 को परीक्षाका बारेमा एक साताभित्र निर्णय गर्ने जानकारी दिनुभएको छ। शिक्षा पत्रकार सञ्जाल इजोनले आज आयोजना गरेको भर्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोड़मा पुग्ने बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा 10 को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पमा मन्त्री परिषदले निर्णय गर्ने जानकारी दिनुभयो। कोविड 19 रोकथाम नियन्त्रण तथा उपचारका लागि हालसम्म 6,09,30,00,000 रूपियाँ निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ। रेडियो नेपालसँग आज कुराकानी गर्नुहुँदै अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि विभिन्न मन्त्रालय, प्रदेश र स्थानीय तहलाई गरी 6,09,00,000,000 भन्दा बढ़ी निकासा गरिएको जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय, विभिन्न प्रदेश, स्थानीय तह र विभिन्न अस्पतालहरूलाई गरेर मेडिकल इक्विपमेन्टमा 4,46,00,000,000, यो चाहिँ इन्फ्रास्ट्रक्चर क्वारेन्टाइन निर्माण लगायती काम गर्नलाई चाहिँ 88,00,00,000, लजिस्टिक र स्टाफहरूको लागि भनेर चाहिँ 9,29,00,000, राहत कार्यक्रमको लागि 12,97,00,000 गरेर जम्मा 6,09,30,79,000 भइसकेको छ।
कोषमा हालसम्म 2,31,55,00,000 रूपियाँ संकलन भएको छ। कोरोना भाइरसको नियन्त्रणका लागि विदेशमा खोप तथा भ्याक्सिन बनेमा त्यसलाई छिटो भन्दा छिटो नेपाल ल्याउनका लागि स्रोतको व्यवस्थापन गर्न अर्थ मन्त्रालय तयार रहेको प्रवक्ता खत्रीले बताउनुभयो। काठमाण्डू उपत्यकाका 3 जिल्ला प्रशासन कार्यालयले व्यापार, व्यवसाय र अति आवश्यक सेवा प्रवाहलाई सहज बनाउने विषयमा कोविड 19 रोकथाम नियन्त्रण तथा उच्च स्तरीय समन्वय समिति समक्ष सिफारिश गरेका छन्। काठमाण्डू, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाधिकारी तथा सुरक्षा अधिकारी बीच आज भएको छलफलमा कोविड 19 संक्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अति आवश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालिएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनक राज दाहालले जानकारी दिनुभयो।
विशेष गरी व्यवसायीहरूको तर्फबाट अलिकति खुकुलो बनाउनु पर्यो भन्ने कुराहरू आयो, यसलाई सहजीकरण गरिदिनु पर्यो भन्ने कुराहरू आयो र उहाँहरूको मागको सम्बन्धमा हामीले 3 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समेतको बैठकमा उहाँहरूको मागलाई प्रस्तुत गरियो त्यो विषयमा समीक्षा गरियो, विश्लेषण गरियो र उहाँहरूको मागलाई अब के कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा चाहिँ हामी सकारात्मक भयौँ र त्यो विषयलाई निर्णयको लागि माथि उच्च स्तरीय समन्वय समितिमा पठाउने हामीले निर्णय गरेका छौँ।
आज काठमाडौँमै पनि लगभग 11 बजेसम्म अधिकांश पसलहरू खुलेका थिए, अब भोलिदेखि यसमा थप पढाइ हुन्छ अथवा उनीहरूले आज जसरी निर्बाध रूपमा खुल्छन्, के छ काठमाडौँको हकमा?
अहिले लकडाउनको समयमा अब अत्यावश्यक बाहेकका पसलहरू गतिविधिहरू गर्न पाइँदैन भन्ने कुरा स्पष्ट छ, सबैलाई दर्शाएको छ यो विषय। व्यवसायीको तर्फबाट सहजीकरण चाहियो, धेरै लामो समय भयो, हामीलाई ब्याङ्कले ब्याज माग्न थालो, घरले घर भाडा माग्न थाले, पसल बन्द भएर बसेको स्थितिमा छ, त्यस कारणले अलिअलि सहजीकरण गरिदिनु पर्यो, अलिक खुकुलो बनाउनु पर्यो भनेर माग राख्नु हो।
उहाँ हुनुहुन्थ्यो काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल, सहकर्मी अच्युत अरियालसँग कुराकानी गर्नुहुँदै समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले, मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। गण्डकी प्रदेश प्रमुख अमित शेरचनले जेठ 18 गते प्रदेश सभामा पेश गर्नुभएको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो। यसअघि नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिनुहुँदै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले कोरोनाबाट जनतालाई जोगाउन नीति तथा कार्यक्रमले पहिलो प्राथमिकतामा राखेको र कोरोना भाइरसलाई नियन्त्रण गर्न तथा नागरिकको जीवन रक्षाका लागि सरकारले काम गरिरहेको बताउनुभयो। कोरोना भाइरस संक्रमण उच्च देखिएको प्रदेश नम्बर 5 कपिलवस्तु जिल्लामा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउने भएको छ। प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको आज रूपन्देहीको बुटवलमा बसेको बैठकले कपिलवस्तुमा प्रयोगशाला स्थापनाको माग भएमा जिल्लाका स्थानीय तह संघको सहकार्य हुने गरी बजेट उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले प्रयोगशाला सञ्चालनको जिम्मा लिने निकाय, सम्बन्धित जिल्ला अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालय यकीन गर्न समेत निर्देशन दिएको छ। यस्तै बैठकले भारतबाट नेपाल भित्रिने सीमानाका रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगंजमा होल्डिङ क्वारेन्टीन निर्माण गर्ने निर्णय गरेको छ। बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधि बीच नियमित समन्वय गरी कामलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो। कोरोना संक्रमितको उपचारको लागि प्रदेश नम्बर 1 सरकारले मोरङको गोठ गाउँमा 200 आइसोलेसन बेड सञ्चालनमा ल्याएको छ। पूर्वाञ्चल विश्वविद्यालय टिचिङ हस्पिटलमा 200 क्षमताको आइसोलेसन बेड आजदेखि सञ्चालनमा ल्याएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो। यसै गरी झापा तथा सुनसरीको चतरामा 200 आइसोलेसन बेड सञ्चालनमा ल्याउन प्रदेश सरकारले काम अघि बढ़ाएको उहाँले बताउनुभयो। लकडाउनकै समयमा कर्णाली प्रदेश सरकारले आयातित तरकारीमा प्रतिबन्ध लगाएपछि आन्तरिक उत्पादनले राम्रो बजार पाएको छ। अन्यत्र लकडाउनका कारण उत्पादित तरकारी बजार नपाएर खेर गइरहेको बेलामा कर्णालीमा उत्पादित तरकारीले राम्रो मूल्य पाएको भन्दै कृषकले लकडाउनले आफूहरूलाई अवसर दिएको बताएका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बैगको रिपोर्ट।
लकडाउनले अन्य क्षेत्रमा नराम्रो असर पुर्याए पनि कर्णालीका तरकारी उत्पादक कृषकका लागि भने राम्रो अवसर भएको बताएका छन्। लकडाउनकै अवधिमा सुर्खेतको शीतल एग्रो बिजनेसका संचालक दिल्ली प्रसाद पाण्डेले 30 लाख बराबरको तरकारी बजारमा पुर्याएको बताउनुहुन्छ।
3 फर्महरूबाट अहिले 200 रोपनीमा उत्पादन आइराखेको छ, दिन प्रतिदिन आउने क्रम जारी छ र हालसम्म हामी 25-30 लाख रुपियाँ बराबरको तरकारी बिक्री भइसकेको छ।
भारतीय तरकारीमा प्रतिबन्ध लागेपछि कर्णालीका कृषक कृषकलाई बजार पाउन सहज भएको छ। पछिल्लो एक महिनामा 3 लाख रुपियाँको तरकारी बारीबाटै बिक्री भएको वीरेन्द्र नगरका टेक बहादुर बिसी बताउनुहुन्छ।
अहिले बाहिरको नल्याउँदा यहाँको तरकारीको माग बढेको छ। अहिलेसम्म 3 लाखसम्मको बिक्री भइसकेको छ। भकुटे तरकारीहरू, भाटा खुर्सानी, लौकाहरू भर्खर शुरू भइरहेछ।
तथ्याङ्क अनुसार कर्णालीमा 12,304 हेक्टर क्षेत्रफलमा वार्षिक 1,36,645 मेट्रिक टन तरकारी उत्पादन हुन्छ। कर्णालीलाई तरकारीमा आत्मनिर्भर बनाउन र अर्ग्यानिक प्रदेशको आधार तयार गर्नका लागि लकडाउनलाई उपयोग गरिरहेको कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको भनाइ छ।
कर्णाली प्रदेशभित्रको फेरि उत्पादनलाई बढाउने कुरा र कर्णाली प्रदेश आफै आत्मनिर्भर हुनुपर्छ भन्नेतिर यसलाई अवसरको रूपमा लिएर किसानहरूले उत्पादनलाई वृद्धि गर्नु पर्यो भनेर हामीले एउटा आह्वान पनि गरिरहेका छौँ र कृषकहरू त्यतातिर पनि उत्साहित भएको देखिन्छ।
लकडाउन अघि कर्णालीमा भारतबाट दैनिक 4-500 क्विन्टल तरकारी आयात हुने गर्दथ्यो। भारतबाट आउने तरकारी सस्तो हुने भएकाले यहाँका तरकारी उत्पादक मारमा पर्दथे। लकडाउनमा प्रदेश सरकारले भारतसँगै अरू प्रदेशबाट आउने तरकारीमा पनि प्रतिबन्ध लगाएपछि आन्तरिक उत्पादनले राम्रो बजार मात्र होइन कृषकको आर्थिक समृद्धिमा समेत टेवा पुर्याएको छ। आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफ्नो वार्षिक प्रतिवेदन पारित गरेको छ। प्रतिनिधि सभा नियमावली 2075 अनुसार परराष्ट्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुने कामको अनुगमन र मूल्यांकन गरी आवश्यक सुझाव एवं निर्देशन दिने कार्यदेश पाएको समितिले एक वर्षभित्र गरेका काम कार्यवाही समेटिएको वार्षिक प्रतिवेदन आज पारित गरेको समितिका सभापति पवित्र निरौला खरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बैठकमा इन्जिनियरिङ परिषद ऐन 2055 संशोधन गर्न बनेको विधेयक 2076 सरोकार भएका निकायसँगको छलफल शुरू भएको छ। बैठकमा सभापति कल्याणी कुमारी खड्काले विधेयकलाई समृद्ध र प्रभावकारी बनाउन सरोकार भएका निकायसँग छलफल थालेको बताउनुभयो। कोविड 19 बेला अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयुक्तले हिजो जारी गरेको प्रेस सामग्रीमा नेपालको प्रसंग संक्षिप्त उल्लेख गरिएकोमा त्यसको सरकारले खण्डन गरेको छ। परराष्ट्र मन्त्रालयले उच्च आयुक्तको प्रेस विज्ञप्तिमा नेपाल सरकारको ध्यान आकृष्ट भएको बताउँदै नेपालको प्रेस स्वतन्त्रताको सम्बन्धमा प्रेषित सामग्रीले यथार्थ तथ्य वास्तविकता प्रतिबन्धित नगरेको जनाएको छ। विज्ञप्तिमा त्यस्ता सूचना र जानकारी सार्वजनिक गर्नु पूर्व नेपाल सरकार र जिनेभा स्थित नेपालको स्थायी नियोग वास्तविक सूचना र जानकारी उपलब्ध गराउन सधैं तत्पर रहेको प्रष्ट पारिएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप 8 प्रकारका मुद्दाको सुनवाई गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सहित सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले थप 8 प्रकारका मुद्दा सुनवाई शुरू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका उप रजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिनुभयो। आगामी आर्थिक वर्ष 2077-78 बजेटले ऊर्जामा आत्मनिर्भर हुँदै विद्युत निर्यात गर्न सक्ने गरी विद्युत उत्पादनमा जोड़ दिएको छ। बजेटले आगामी आर्थिक वर्षभित्रै करिब 1,300 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्ने र यस अघिका नेपालको पानी जनताको लगानी तथा उज्यालो नेपाल जस्ता अभियानको निरन्तरतालाई सुनिश्चित गरेको छ। संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट।
आगामी आर्थिक वर्ष 2077-78 बजेटले ठूला तथा बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित गर्दै नेपालको पानी जनताको लगानी र उज्यालो नेपाल जस्ता अभियानलाई निरन्तरता दिएको छ। बजेटले सबै क्षेत्र र समयमा विद्युतको माग पूरा गरी विद्युत निर्यात गर्न सक्ने गरी विद्युत उत्पादन गर्न नदी प्रणालीमा आधारित अर्ध जलाशयुक्त र जलाशयुक्त आयोजनाको विकासमा जोड़ दिएको छ। बजेटले नेपाल विद्युत प्राधिकरणको संस्थागत पुनर्संरचना गरी उत्पादन, प्रसारण र वितरणको कार्य छुट्टा छुट्टै संयन्त्रबाट गर्ने व्यवस्था मिलाउनका साथै आगामी आर्थिक वर्षभित्रै करिब 1,300 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्न बजेट सुनिश्चित गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रवीण राज अरियाल,
आगामी वर्षमा चाहिँ माथिल्लो तामाकोशी, रसुवागढी, माथिल्लो साङ्जेन, मध्य भोटे कोशी र निजी क्षेत्रबाट प्रवर्धित अरू आयोजनाहरूबाट गरेर भन्नै 1,300 मेगावाट जति राष्ट्रिय विद्युत प्रणालीमा थप गर्छौं र मोटामोटी अरू आयोजनाहरू गरेर चाहिँ 3,000 मेगावाट जति पुग्ने भन्ने हामीहरू चाहिँ लक्ष्य लिएका छौँ।
बजेटमा नेपालको पानी जनताको लगानी अन्तर्गतका बहुउद्देश्यीय आयोजनाको लगानी ढाँचा यकिन गर्ने र उज्यालो नेपालको अभियान अन्तर्गत आगामी वर्ष गण्डकी प्रदेश र प्रदेश नम्बर 5 का सबै घरमा आधुनिक ऊर्जाको पहुँच पुर्याउने विषय पनि समेटिएका छन्। बजेटले राष्ट्रिय ग्रिड प्रणाली नपुगेका हिमाली तथा उच्च पहाड़ी क्षेत्रमा ग्रिड सञ्चालन गरी विद्युतीकरण गर्नेदेखि अन्तर्देशीय प्रसारण लाइन निर्माण लगायतका क्षेत्रमा जोड़ दिए पनि बजेटले ऊर्जा विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको ऊर्जा विज्ञ ज्ञानेन्द्र लाल प्रधानको भनाइ छ।
बजेटले के गर्नु पर्थ्यो भने अहिले रुग्न भएका उद्योगलाई कसरी पुनस्थान गर्ने त्यो सोच्नु पर्थ्यो, ब्याजमा अलिकति कन्सेसन दिएर त्यसलाई क्यापिटलाइज गरेर बन्न तयार भएका योजनाहरूलाई फिल्डमा लानु पर्थ्यो। अहिले तत्काल आएका झन्डै 2,000 मेगावाट भन्दा बढीका एफडीआईलाई कसरी चाहिँ यो विदेशी लगानी नेपालमा ल्याउने भनेर त्यसको लागि नीति आउनु पर्थ्यो, हेडिङ आउनु पर्थ्यो।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता प्रवीण राज अर्यालले मन्त्रालयको कार्यदल मार्फत निजी क्षेत्रलाई सम्बोधन हुन सक्ने बताउनुभयो।
निजी क्षेत्रले अब धेरै कुराहरू समेट्ने अब उहाँहरूका जुन केही आयोजनाहरू रुग्ण आयोजनाहरू त्यसलाई ठाडै नै सम्बोधन गर्ने गरिकन नभए पनि त्यो एउटा कार्यदल पनि छ, त्यो उहाँहरू पनि सहभागी हुनुभएको, अब त्यसबाट अब केही कुराहरू निस्केला।
बजेटमा विद्युत निर्यात गर्ने लक्ष्यका साथ निरन्तरता दिएका ठूला तथा बहुवर्षीय आयोजना र उज्यालो नेपाल लगायतका अभियानले ऊर्जा विकासमा फड्को मार्ने अपेक्षा गर्न सकिन्छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले आगामी जून 16 देखि चीनबाट आउने कुनै पनि यात्रुवाहक विमानहरूमा प्रतिबन्ध लगाउने भएको छ। चीनले अमेरिकाबाट हुने उडानहरूलाई चीन प्रवेशमा रोक लगाएपछि अमेरिकाले पनि यस्तो निर्णय गरेको हो। चीन र अमेरिका बीच कोरोना भाइरस संक्रमण र हांगकांगको विषयलाई लिएर पछिल्लो दिनहरूमा तनाव बढ़दै गएको छ। भारतले 2 महिनाभन्दा बढ़ी समयदेखिको लकडाउनपछि विस्तारै आर्थिक गतिविधिहरू सुचारू गर्न थालेको छ। तर पनि एकैपटक आर्थिक गतिविधिहरू पहिले जस्तो सामान्य हुने अवस्था भने नरहेको बताइएको छ। लकडाउनले 10,00,000 खुद्रा व्यापारी तथा साना उद्योगीहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। घातक कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मर्नेको संख्या 388,600 नाघिसकेको छ। विश्वका सबैजसो राष्ट्रमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट 66,11,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। कोरोना भाइरसको उपचारपछि रोग निको भएर घर फर्किनेको संख्या पनि बढ़ेर 31,94,800 भन्दा बढ़ी पुगिसकेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। कोरोना भाइरसको अत्याधिक मारमा परेको अमेरिकामा कुल संक्रमित 19,05,000 पुग्ने लाग्दा 1,09,200 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। ब्राजिलमा संक्रमितको संख्या 5,87,000 नाघेको छ भने 32,600 भन्दा बढ़ीको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा संक्रमितको संख्या 2,19,300 नाघिसक्दा 6,130 जनाको मृत्यु भएको छ। भारतमा निसर्ग नामको आधीबाट पुणे जिल्लामा 2 जनाको ज्यान गएको छ भने अरू 3 जना घाइते भएका छन्। आधीको खतरा देखिएको भन्दै त्यहाँका कैयौं गाउँ खाली गराइएको थियो। बुधवार राति आधी आउने भविष्यवाणी गरिए लगत्तै ती गाउँहरू खाली गराई त्यहाँका नागरिकहरूलाई अन्यत्र सारिएको थियो। भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आधी आउने अनुमान गरिएको हो। अब मौसम। हाल मुलुकमा निसर्ग चक्रवातको प्रभावका कारण आगामी 3 दिनको मौसममा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। हाल देशभर मौसमको अवस्था सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरूमा हिमपात समेत हुन सक्ने सम्भावना रहेको पनि मौसम विज्ञान विभाग अन्तर्गत पूर्वानुमान महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। आज थप 334 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 2,600 34 कृषि उत्पादनको ढुवानीमा आएको अवरोध हटाउन र लकडाउनका कारण किसानलाई परेको मर्कामा गम्भीर हुन गिरहरा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई संसदीय समितिको निर्देशन एसईईका साथै 11 र 12 को परीक्षाका बारेमा एक साताभित्र निर्णय लिने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जानकारी कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयद्वारा अहिलेसम्म 6.9 अर्ब रूपियाँ निकासा र चीन र अमेरिका बीच तनाव कायमै एक अर्का राष्ट्रको विमान सेवामाथि प्रतिबन्ध यसका साथै राति 9 बजेको समाचार पूरा भयो अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला हौस् त नमस्ते।